हेलो, गुड मर्निङ, नमस्कार अनि हार्दिक स्वागत छ यहाँहरू सबैलाई दिनेश एफएम 93.8 मेगाहर्जमा। हप्ताको सातै दिन हामी तपाईँहरूको माझमा हुन्छौँ, फरक बार फरक प्रस्तुति, मात्र हाम्रो समय एउटै समयमा तपाईँहरूको माझमा हुन्छ र तपाईँको साथमा यो यात्रा 9 बजेसम्मका लागि भइसकेपछि अब हामी संसारैभरि छौँ, यानि कि स्टुडियोमा बसे तापनि पछिल्लो समयमा अब प्रविधिको विकास अनि सँगसँगै अब यो भइसकेपछि त हामी रेडियोमा टेलिभिजन बनाउने कोसिस पनि हाम्रो जारी छ, जसका लागि दुईजना साथीहरू चाहिँ एउटा रेडियोको लागि काम गरिरहनु भएको छ बाहिरबाट भने, एउटा टेलिभिजनको लागि काम गरिरहनु भएको छ। ल, टेलिभिजनको लागि काम गरिरहेको साथीले चाहिँ अझै राम्रोसँग क्लियर रूपले चाहिँ हामीलाई देखाउने प्रयास गरिरहनु भएको छ भने उहाँको नाम चाहिँ छोटुलाल, यसै गरी रेडियोतर्फको प्राविधिकमा हुनुहुन्छ आरडी राणा र हामी तपाईँहरूको साथमा छौँ। मेरो नाम चाहिँ रोहित हो, आज पनि मसँग एकजना अतिथि हुनुहुन्छ र विशेष गरेर तपाईँहरूले मैले अघि मात्रै उहाँलाई सोद्धै थिएँ आजका हाम्रो अतिथिलाई र दिनेश एफएममा यो कतिऔँ पल्ट हो भन्दा उहाँको 7औँ पल्ट रहेछ। हामीले यहाँका स्थानीय क्षेत्रमा बसेर स्थानीय व्यक्तित्वहरूलाई चाहिँ कार्यक्रममा बढीभन्दा बढी निम्त्याउनुको कारण के हो भने उहाँहरूको पनि परिचय, उहाँहरूको पनि एउटा प्रतिभा तपाईँहरूको माझमा हामीले राख्न चाहन्छौँ। उहाँहरूले पनि आफ्नो प्रतिभालाई रेडियोको माध्यमबाट पनि प्रस्फुटन गर्न सक्नुहुन्छ र नेपालैभरि अनि संसारैभरि हाम्रो यात्रा त तपाईँको साथमा रहन्छ र 9 बजेसम्मका लागि अब तपाईँले हामीलाई सुन्न चाहिँ पक्कै पनि नबिर्सिनुहोला र टेलिभिजन अर्थात् रेडियोमा टेलिभिजन हेरेर बस्नुभएका साथीहरूले हाम्रो अतिथिलाई चिनिसक्नु भएको छ भने रेडियोमा मात्रै सुन्ने साथीहरूलाई चाहिँ म उहाँको नाम बताउँदैछु। विद्यार्थी साहित्य प्रतिष्ठान कैलाली बहुमुखी क्याम्पसका अध्यक्ष हुनुहुन्छ तोयनाथ भट्ट, आज हाम्रो स्टुडियोमा असाध्यै मिठा गीतहरू पनि गाउनुहुन्छ, असाध्यै राम्रो गजलहरू पनि उहाँले लेख्नुहुन्छ र असाध्यै राम्रो उहाँले मैले सुनेको छु कविताहरू पनि कोर्नुहुन्छ र विशेष गरेर मलाई उहाँका गीतहरू असाध्यै राम्रो लाग्छन्, मनपर्छन्, तपाईँलाई पनि मनपर्नेछन्। यति मात्र होइन, उहाँले टिचिङ पनि गर्नुहुन्छ र त्यति मात्रै होइन, उहाँले चाहिँ कुनै पनि कार्यक्रमहरूलाई होस्ट गर्ने एउटा राम्रो काम पनि गर्नुहुन्छ भने होस्ट पनि गरिरहनु भएको छ र आजको लागि यी सबै कुरामा एउटा आफ्नो पहिचान बोक्न सफल तोयनाथ भट्टलाई मैले कार्यक्रममा निम्त्याएको छु। तोयनाथ सर, यहाँलाई धेरै धेरै स्वागत छ।
धन्यवाद रोहित सर, तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। मलाई यो बिहानको समयमा जुन दिनेश एफएममा आएर आफ्ना कुराहरू राख्ने अवसर दिनुभएको छ, यसको लागि हजुरलाई पनि धन्यवाद।
मैले अघि पनि भने यो 7औँ पल्ट
हो, 7औँ पल्ट हो।
7औँ पल्टमा के गर्नको लागि दिनेश एफएमसम्म तपाईँ पुग्नु भएको छ?
दिनेश एफएममा म 2068 सालमा कैलाली जनपुस्तकालयले मोतीराम भट्टको जन्मजयन्तीको अवसरमा गजल प्रतियोगिता राखेको थियो। मैले पनि गजलमा भाग लिएँ, तर भाग लिइसकेपछि गजलमा चाहिँ केही भएन होइन। त्यति बेला दीपक जोशी हुनुहुन्थ्यो, उहाँले मैले आफै बनाएको गीत थियो गजल गीत, त्यो गीतलाई उहाँले रेकर्ड गरेर दिनेश एफएमबाट बजाउनु भयो। अरूहरू प्रथम द्वितीय तृतीय हुनेहरूका नबजाएर मेरो बजाइदिनु भयो। मलाई लाग्यो मैले केही गर्न सक्दो रहेछु भन्ने आशाले, दीपक जोशीकै प्रेरणाले मैले गजल लेख्नुपर्छ भन्ने मान्यता मैले राखेँ र दीपक जोशीले नै मलाई दुईचोटि श्रेष्ठा सिर्जनामा बोलाउनु भयो। त्यसपछि नवराजजी अनि चन्द्रजी अनि हजुर, त्यसपछि हाम्रो नवराज धानुदाई लगायत थुप्रै श्रेष्ठ
प्राय सबै कार्यक्रम सञ्चालकले तपाईँलाई प्याक बनाइसक्नु भएको छ दिनेश एफएममा
बनाएको छन्।
अब त मलाई कस्तो लाग्छ भने यसरी तपाईँहरू कुरा गर्ने एउटा वातावरण मिलाइसकेपछि कार्यक्रम सञ्चालक भन्दा अन्तर्वार्ता दिन आएको मान्छे अर्थात् आफ्नो प्रस्तुति राख्न आएको मान्छे चाहिँ अब्बल ठहरिन्छ कि जस्तो डर लाग्छ मलाई।
त्यति डराउनु पर्ने चाहिँ छैन
हजुर। आज हामीले के सुन्न पाउँछौँ तपाईँहरूबाट?
म खासमा गजल लेख्छु, कविता लेख्छु र केही गायकहरूका गीतहरू पनि गाउने गर्छु। आफूले चाहिँ गाएको छैन, गीतहरू पनि अलिअलि गाउने प्रयास चाहिँ गर्छु।
आज पहिलो परिचय तोयनाथ भट्टलाई चिन्नुहुनेले पहिलो गीत या कविता या गजल के सुन्न पाउनुहुन्छ यहाँनिर?
म गीतै सुनाउँछु शुभारम्भमा।
हजुर,
बनेको सपरा यो स्वदेश राष्ट्रिय गीत हो, यही गीत गाउँछु।
हजुर, सुरु गरौँ।
बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो, पखेरु म जन्मे
टकुरा म खेल्ने म झुक्दै नझुक्ने नेपालको छोरो म झुक्दै नझुक्ने नेपालको छोरो बनेको छ पहराले यो छाती मेरो बगेको छ छहरा रगतमा मेरो पखेरु म जन्मे टाकुरा म खेल्ने म झुक्दै नझुक्ने नेपालको छोरो म झुक्दै नझुक्ने नेपालको छोरो मागेको रोटीले मेरो पेट भरिन्न खोसेको धोतीले मेरो लाछो पिन्न मागेको रोटीले मेरो पेट भरिन्न खोसेको धोतीले मेरो लाछो पिन्न घोटिएर हात पाऊ झरी जाऊ नङ्ग्रा तर कोही अगाडि इहा जोडिन्न इहा जोडिन्न बनेको छ पहराले यो छाती मेरो बगेको छ छहरा रगतमा मेरो पखेरु म जन्मे टाकुरा म खेल्ने म झुक्दै नझुक्ने नेपालको छोरो म झुक्दै नझुक्ने नेपालको छोरो
यति गाउँछु
हिजो आजको युवा भर्खरको एउटा ठिटो तर राष्ट्रप्रतिको प्रेम झल्किएको राष्ट्रप्रतिको प्रेम झल्किएको यो गीत किन चाहिँ गाउनुभयो तपाईँले पहिलो प्राथमिकतामा यसलाई किन राख्नुभयो
मैले सबैभन्दा प्राथमिकतामा म जुनसुकै कार्यक्रमहरूमा जाँदाखेरि म प्रायःजसो यही गीत गाउँछु र यो गीतबाट नै मैले आफ्नो प्रस्तुतिहरू राख अगाडि बढाउँछु र के अरू राष्ट्रिय गीतहरू पनि म गाउँछु मैले यो भन्न खोजेको होइन कि राष्ट्रिय गीत गाउनै पर्छ भन्ने मान्यता होइन तर एउटा देशको नागरिक भइसकेपछि देशलाई सर्वप्रथम सम्झिनुपर्छ देश रहेपछि हामी देशपछिका हामी हौ नि त्यसैले सर्वप्रथम म देशलाई नै सम्मान गर्न चाहन्छु सम्झिन चाहन्छु
जस्तो तपाईँ धेरै ठाउँमा कार्यक्रम पनि सञ्चालन गर्नुहुन्छ यसै गरी गीत पनि गाउनुहुन्छ कविता पनि वाचन गर्नुहुन्छ सबैभन्दा राम्रो तपाईँलाई लाग्ने सबैभन्दा राम्रो काम यीमध्ये तपाईँलाई कुन चिजमा चाहिँ बडा आनन्द आउँछ
मलाई सबैभन्दा यो चिज नै राम्रो हुन्छ भन्ने त छैन म सकेसम्म अभ्यास गर्छु मिहिनेत गर्छु मिहिनेतले आफू सफल हुने प्रयास चाहिँ गर्छु र अझै मलाई राम्रो भनेको छन्द कविता वाचन गर्नु र अरूलाई सुनाउनु जतिको
बडा आनन्द हुन्छ
अरू कमै लाग्छ जस्तो लाग्छ
छन्द कविता भनेपछि लेखाइबाट नै छन्द कविता प्रष्ट हुन्छ
हुन्छ
त्यसपछि त्यसको अब वाचन शैली कस्तो दमदार छ भन्ने कुरा त्यहाँ हुने हो
हुन्छ हुन्छ
यसको लागि सिकाइ जरुरी छ छन्द वाचनको लागि
छन्द वाचनको लागि सिकाइ पनि अवश्य जरुरी छ सबैले लय हालेर लेख्ने स्रष्टाहरूले पनि त्यो कविताहरूलाई लयमा ढालेर वाचन गर्न सकेका छैनन् त्यसैले यो पनि सिकाइको एउटा पाटो हो अवश्य नै
तपाईँले चाहिँ छन्द वाचन एउटा आफै प्र्याक्टिस गर्नुभएको हो या कतै सिक्नु भएको छ
सानो छँदा रेडियो सुन्थे रेडियोबाट पनि केही यस्ता कार्यक्रमहरू आउँथे बिहानका धार्मिक कार्यक्रमहरू त्यसपछि घरको वातावरण पनि अलिकति बुवाले अनि गाउँका बाजेहरूले यी पहिलाका पुराणमा रहेका वेदमा रहेका केही कविताका अंशहरू वाचन गर्ने सुनाउने बिहान नुहाउँदाखेरि पनि यिनै कविताबाट नुहाउने त्यो मैले टिपेँ त्यसपछि अहिले आएर थाहा भयो यिनीहरू यो छन्दमा रहेछन् यो छन्दमा रहेछन् भन्ने थाहा भयो त्यसपछि आफूले पनि लेख्ने प्रयास गरेको
त्यति बेला तपाईँको सिकाइ भनेको घरका मूल सदस्य हो र गाउँ गाउँले अग्रजहरूबाट
गाउँले अग्रजहरूबाट घरबाट पनि मैले कविताहरू वाचन गर्ने यस्तो प्रेरणा पाएको थिएँ
जस्तो गीत पनि गाउनुहुन्छ अहिले राष्ट्रले राष्ट्रभक्तिले भरिपूर्ण गीत पनि गाउनुभयो
हजुर
गीतहरू गाउनको लागि तपाईँ बच्चैदेखि भनौँ या आफूले जानेदेखि गीत गाउन त सुरु गर्नुभयो तर यो सम्बन्धी केही कोर्सहरू गीत यो ट्र्याकमा गाइन्छ अर्थात् यहाँनिर चाहिँ यसलाई टाइमिङको कुरादेखि लिएर अन्य सबै कुराहरू हुन्छ, तपाईँले चाहिँ त्यो कुराहरूमा विचार गर्नुहुन्छ कि हुँदैन?
मैले त्यो कुरामा अब सिकेको चाहिँ छैन, होइन, सङ्गीतको त्यस्तो सिक्ने वातावरण पनि भएन र जहाँसम्म म आफू प्रयास गर्छु, गीतहरू सुन्छु र यो गीतको शब्द यसरी मोडिएको छ, यसरी गाइएको छ भनेर म तिनैहरूलाई केन्द्रित गरेर गाउने प्रयास चाहिँ गर्छु।
प्राय जस्तो तपाईँले अन्य कलाकारहरूका गीतहरू गाउनुहुन्छ र ती कलाकारहरूले कसरी गाएका छन् त्यो गीतलाई भन्ने कुरा तपाईँले चाहिँ बढीभन्दा बढी पहिलो कुरा सुन्नु पर्यो,
हजुर,
यदि भिडियो छ भने हेर्नु पर्यो र त्यही अनुसार तपाईँले पनि त्यसलाई न्याय दिने कोसिस चाहिँ जारी राख्नुहुन्छ।
हजुर, म त्यही गर्छु।
अहिले फेरि हामी तपाईँको अर्को प्रस्तुति सुन्छौँ, के सुनाउनुहुन्छ यहाँनिर?
हुन्छ, यति बेला म कविता सुनाउँछु।
हजुर,
कविता, मेरो कविताको शीर्षक छ नेपाली गाथा। यही कविता सुनाउने अनुमति चाहन्छु।
हजुर हजुर।
हाम्रा वेशभूषा र संस्कृति कला मेटेर मेटिन्न लौ, हाम्रा वेशभूषा र संस्कृति कला मेटेर मेटिन्न लौ, हाम्रा मौलिकता र उत्सवहरू खोसेर खोसिन्न लौ, हाम्रा प्राचीनता र चित्रकुटता मासेर मासिन्न लौ, हाम्रा पूर्वजको बहादुरी पनि लुटेर लुटिन्न लौ, आफ्नै स्वाभिनले जहाँ ती बिरले सिर्जे यही देशयो, आफ्नै पौरखले र वीरपनले आर्जे यही देशयो, दिए ज्यान सदा यही मुलुकको मुहार नौलो दिन, त्यागे स्वार्थ पनि यही जगतको सेवा गरी हर दिन, झुके नन कहिले ती पाऊ पथमा बैरीहरूका पनि, लुके नन कहिले ती निर्बल बनी ती शक्ति सामु पनि, हारे नन तिनले बहादुरी यहाँ हारे न गोर्खालीपन, पारे नन कहिले पराजय पनि अग्लाए नेपाली मन, जे जे फल्छ यहाँ मिठो र नमिठो खाए बडा स्वादमा, जस्ता भीर खडा भए पनि ती वीर हारे न लौ कर्ममा, उब्जाई पसिना बगाई पनि लौ आफ्नै रगत सासले, बाँचेनन् कहिले बनी परजीवी बाँचेन परासले, अग्ला हिमगिरी र पर्वतहरू झरना अझै सुन्दर, अग्ला हिमगिरी र पर्वतहरू झरना अझै सुन्दर, हामी सन्तति हौँ यसै मुलुकका नेपाल हाम्रो घर, हामी सन्तति हौँ यसै मुलुकका नेपाल हाम्रो घर, नेपाल हाम्रो घर।
कविता छुट्टे आहा, बडा आनन्द आयो तपाईँको यो कविता सुन्दाखेरि। मलाई अझै लम्बी दिए हुन्थ्यो, अझै लम्बी दिए हुन्थ्यो भन्ने चाहिँ लागिरहेको थियो। यो पत्रिकाबाट तपाईँले काटेर राख्नु भएको छ आफूले लेखेको कुरा?
हजुर, यो मैले सुदूर डेली एगेरा जोशी र शरद राव डोटेली कान्छ हुनुहुन्थ्यो उति बेला सुदूर डेलीमा, मैले आफ्ना रचनाहरू दिन्थेँ।
हजुर,
त्यसपछि मसँग आफूले लेखेका पाण्डुलिपिहरू नरहेर यिनीहरू मसँग छन्, त्यसैले मैले यिनीहरूलाई पत्रिकाबाट काटेर यस्ता कार्यक्रमहरूमा र आफूले टिप्न नसकेको अवस्थाले यिनीहरू राखेको छु।
जस्तो तैनाथजीको बारेमा एउटा तपाईँको परिचय या तपाईँका त्यहाँ प्रतिभा, तपाईँको बारेमा कुनै पनि चिज पत्रिकामा लेखिया छन् भने त्यसलाई तपाईँले काट्नुहुन्छ? काट्नुहुन्छ त्यसो भए?
काट्छु र प्रायः जसो काट्ने प्रयास चाहिँ गर्दैन किनभने म त्यो पत्रिका नै सुरक्षित राख्छु।
हजुर,
तर केही कुराहरू काट्नुपर्ने व्यवस्था हुन्छ किनभने अब मैले यो कविताका आफूले आफ्नो कविता काटेर राखेको छु, यो विभिन्न कार्यक्रमहरूमा वाचन गर्नुपर्ने हुन्छ, सुनाउनु पर्ने हुन्छ, त्यहाँनिर पत्रिकै निकालेर वाचन गर्न अलिकति असम्भव हुन्छ, त्यसैले
अब यो छोटो पर्समा हाल्दाखेरि पनि अटाउने भयो, पत्रिकाको लागि ब्याग नै भिर्नु पर्यो,
यसले सहजता चाहिँ दिन्छ, त्यही भएर मैले काट्ने गरेको छु।
लगभग तपाईँले चाहिँ यो लेखनको कार्य कहिलेबाट सुरु गर्नुभयो? यसो
मैले लेखनको कार्य 2060 सालभन्दा अगाडि म अलिकति गीत गाउँथ्यो सायद रेडियोमा त्यति बेला लोकलहरी कार्यक्रम आउँथ्यो साँझ 4 बजेदेखि 5 बजेसम्म नरहरे आचार्यले चलाउनुहुन्थ्यो म त्यो लोकदोहोरी कार्यक्रमको स्कुलबाट आउने बित्तिकै म खाजा नखाएर रेडियो खोल्थेँ र त्यो कार्यक्रम सुन्थेँ त्यति बेला म लोकगीतहरू गाउँथेँ अलिकति अलिकति भए पनि त्यसपछि मैले अर्को गीत कृष्णभक्त राईको नमोस्यामा दही माटीका यो गीतलाई पनि अलिकति गाउने प्रयास गर्थेँ त्यसपछि रचनामा चाहिँ मैले 2060 सालमा एउटा गजल लेखेको थिएँ म बाँचेको संसारमा तिमी थियो रे अब म कसरी बाँच्छु धोका दियो रे दुईवटा शेरहरू बनेका त्यसपछि नबनेका रहेछन् होइन अहिले आएर थाहा भयो 2060 सालबाट नै सम्भव मैले लेख्ने प्रयास गरेको
सुरु गर्नुभयो अब त्यति बेला कस्ता भने के भने
थाहा भयो
पहिलो कदम भनेको लेखाइ चाहिँ त्यहाँबाट सुरु भयो
हजुर हजुर
जस्तो हिजो आज तपाईँ गजल पनि लेख्नुहुन्छ
लेख्छु गजल पनि लेख्छु
कविता पनि लेख्नुहुन्छ
कविता पनि लेख्छु
विशेष गरेर कवितामा चाहिँ तपाईँको छन्द कवितालाई बढी प्राथमिकता हो
गजल पनि मैले कविता अहिलेसम्म छन्द नै लेखेको छु मैले गद्यमा लेखेको छैन पद्यमै लेख्छु र गजल अरे कविता अनि गजल पनि म बहरमै लेख्ने प्रयास गर्छु
जस्तो गजल प्रायले सरसर्ती एउटा गजल भन्छन् गजललाई पनि वाचनको तरिका चाहिँ फरक हुन्छ त्यसो भए
गजलको पनि एउटा सिधै वाचन मात्रै गरिन्छ भने अर्को बहरमा लय हालेर गाइन्छन् जसलाई बहर भनिन्छ त्यो पनि छन्द नै हो गजललाई पनि छन्दमा लेख्न सकिन्छ र गजललाई वाचन गरेर पनि सुनाउन सकिन्छ भन्ने कुरो हो
पछिल्लो समय धनगढीलाई एउटा साहित्यको सहर भन्छन्
हजुर
यो कुरामा तपाईँ चाहिँ कतिको यसमा विश्वास राख्नुहुन्छ या कतिको चाहिँ तपाईँ
अहिले
यसलाई चाहिँ सपोर्ट गर्नु
धनगढीमा साहित्यको वातावरण एकदमै राम्रो छ वास्तवमै धनगढी साहित्यकै सहर नै हो किनभने यहाँका अग्रज स्रष्टाहरू साथीहरू र पछिल्ला भाइहरू लगायतले सबैले आआफ्नो ठाउँबाट साहित्यपूर्ति गर्नुपर्ने जुन उनीहरूले लेखिएको रचना हुन्छ सिर्जना हुन्छ र कार्यक्रमहरू हुन्छन् अवश्य नै प्रत्येक प्रायःजसो भइरहन्छन् र ऊर्जावान रचनाहरू पनि निस्किरहेका हुन्छन् यसले निखारपनता पनि दिएको छ
जसो तपाईँ पनि कैलाली बहुमुखी क्याम्पसको विद्यार्थी साहित्य प्रतिष्ठानको अध्यक्ष हुनुहुन्छ
हजुर
अध्यक्षको नाताले यहाँको माहौल हेर्नुपर्दा एउटा साहित्य प्रतिष्ठानको अध्यक्षको नाताले यहाँको साहित्यको माहौल हेर्दाखेरि तपाईँलाई निष्पक्ष लाग्छ यहाँ एउटाले अर्कोलाई सपोर्ट गरेको एउटाले अर्कोलाई चाहिँ हौसला दिएका कुराहरू छन्
हौसला अवश्य नै कुनै क्षेत्रमा अर्थात् कहीँनिर कमी कमजोरी भएका छन् भने अग्रजहरूले त्यसमा अवश्य साथ दिएका छन् अनि कमी कमजोरी वाचन होस् या छन्दलाई वाचन गर्नुपर्ने हुन्छ त्यसमा पनि हामीले प्रयास गरेका छौँ जहाँसम्म लाग्छ वाचन शैली रचनाहरू अनि त्यसलाई सम्पादन गर्ने कामहरू अनि कहाँनिर के मिलेको छैन तिनीहरू हेर्ने कामहरू यसमा चाहिँ साथ सहयोग र माया प्रेरणा अवश्य छ यही माया प्रेरणाले त अगाडि बढ्न सकिया छ
जस्तो मैले पनि यहाँ थुप्रै साथीहरूलाई निम्त्याएँ साहित्य क्षेत्रमा लाग्नुभएको उहाँहरूको पनि एउटा स्टुडियोमा बोल्ने भाषा
हजुर
र त्यसभन्दा पछिको भाषामा चाहिँ मैले डिफ्रेन्ट पाएको थिएँ जस्तो तपाईँहरू कार्यक्रम गर्नुहुन्छ
हजुर
तपाईँहरूमा पनि फरक धार छ होइन अब त्यो म भित्र बाटोमा अलिकति गइहालेँ तपाईँहरूमा पनि कार्यक्रमहरू जुधाउने एउटाले कार्यक्रम गरेको ठाउँमा फलानाले पनि कार्यक्रम त्यही अवधिमा त्यही मितिमा त्यही ठाउँमा चाहिँ यी गर्ने कार्यहरूदेखि लिएर यो यो कामले चाहिँ कतिको असर पार्छ नयाँ
त्यस्तो कार्यक्रम जुधाउने अनि धारका कुराहरू त मैले बुझेअनुसार जहाँसम्म छैन जस्तो लाग्छ
होइन
अब यत्रो धनगढी सहरमा कहाँ के कार्यक्रमहरू हुन्छन् सहर उसरी ठुलै हो होइन अब सबैले एकै ठाउँमा कार्यक्रम गर्नुपर्छ एकै दिन कार्यक्रम गर्नुपर्छ भन्ने पनि रहेन किनभने ठुलो ठाउँ छ अतरियादेखि धनगढीसम्म धेरै ठुलो छ त्यसैले त्यो धारलाई हेरेर कार्यक्रमहरू गरिएका होइनन् कि अलिकति क्षेत्रको आधारमा र अलिकति दूरीले गर्दाखेरि कार्यक्रमहरू चाहिँ दिनको 2-3 वटा भएका हुन्छन् तर त्यसरी अर्काको कार्यक्रमलाई डाउन गर्नको लागि आफू अगाडि बढ्नको लागि चाहिँ कार्यक्रमहरू गरिएका चाहिँ
भनेपछि अब तपाईँकै परिभाषामा तपाईँकै अनुसार एउटा साहित्यिक क्षेत्रमा लागेको मान्छेमा
हजुर
के चाहिँ हुनु पर्यो त्यसो भए
एउटा साहित्यिक क्षेत्रमा लागेको मान्छेले सर्वप्रथम त उसले आफ्नो सिर्जनालाई अब्बल बनाओस् उसको सिर्जनाले गाउँदेखि सहरसम्म बोल्न सकोस् र एउटा साहित्यिक स्रष्टाले यस्ता धारका कुरा नबोकोस्, ऊ एउटा निष्पक्ष आफू मात्रै होइन कि ऊ मान्छे चाहिँ समाज र राष्ट्रको मान्छे बन्न सकोस्, यो धारणा चाहिँ म राख्छु।
पक्कै पनि निकै राम्रो परिभाषा तपाईँले दिनुभएको छ। हामीले गीत पनि सुन्यौँ सुरुवातमा, त्यसपछि तपाईँको कविता पनि सुन्यौँ, असाध्यै मिठो थियो। यति बेला गजल सुन्न मन लाग्यो मलाई।
हुन्छ, म यति बेला लेख्नु भएको डोटेली भाषाको गजल सुनाउँछु, वाचन गर्छु।
पक्कै पनि
मैले
मलाई प्राय गरेर सबैले बोल्ने भाषाभन्दा अलि फरक भाषाहरू कहाँनिर आइदियो भने बडा गजब लाग्छ। यति बेला डोटेली भाषा हाम्रो तोयनाथ भट्टले सुनाउँदै हुनुहुन्छ, यति बेला सुरु गरौँ।
हुन्छ, म यही बेला आफ्नै डोटेली भाषामा लेखेको गजल सुनाउन। यो गजल मैले हाम्रो नेपाली लेखक सङ्घ डोटीमा पनि प्रकाशन गरेको छु। यो खासमा समय, परिवेश र अहिले का युवाहरूले भोगेका केही कुराहरू छन् यसमा। गरिबा दिन हटाउँदाखि बम्बई जान्छु, गरिबा दिन हटाउँदाखि बम्बई जान्छु, बा रुपियाँ कमाउँदाखि बम्बई जान्छु, गरिबा दिन हटाउँदाखि बम्बई जान्छु। सबका सबका पाथरवाला घर छन् हाम्रो गुल्जे घर, सबका पाथरवाला घर छन् हाम्रो गुल्जे घर, तिनीहरूलाई जसो घर बनाउन कि बम्बई जान्छु, बा रुपियाँ कमाउन कि बम्बई जान्छु। जति दुःख अरे लगाई उसाई दिन हाम्रा, जति दुःख अरे लगाई उसाई दिन हाम्रा, तिन दुःखका दिन बिसौराउन कि बम्बई जान्छु, बा रुपियाँ कमाउन कि बम्बई जान्छु। कति एकै छक्की आगो बाल्य हो रोसेनो, कति एकै छक्की आगो बाल्य हो रोसेनो, दुवै छक्की खान पकाउन कि बम्बई जान्छु, बा रुपियाँ कमाउन कि बम्बई जान्छु। आफ्नो विचार अर्या घर सम्हाल्या, आफ्नो विचार अर्या घर सम्हाल्या, हाम्रा निका दिन ल्याउन कि बम्बई जान्छु, बा रुपियाँ कमाउन कि बम्बई जान्छु, गरिबा दिन हटाउन कि बम्बई जान्छु।
तपाईँले एउटा भाषा भन्नुभयो यहाँनिर चुलोलाई रोसे।
हजुर, यो हाम्रो पश्चिमको भाषा, सुदूरपश्चिमको भाषा चाहिँ चुलोलाई रोसे भनिन्छ।
चुलोलाई रोसे। मैले अस्ति भर्खरै मात्रै हाम्रो पुष 15
हजुर
मनाइरहँदा मैले चाहिँ भुने रोटी भनेर चिन्छु
हजुर,
तर त्यसको परिभाषा पनि, त्यसको एउटा नाममा पनि धेरै नामहरू रहेछ। कसैले निसौसे भन्दा रहेछन्, कसैले भगभके के यस्तै भन्दा रहेछ।
हजुर, भक्के निसुसे, हाम्रोतिर निसुसे भन्दा
निसोसे। पक्कै पनि अब तपाईँको यो रचना पनि हामीले सुन्यौँ, लगभग कति जति लेख्नुभयो होला तपाईँले चाहिँ अहिलेसम्म 2060 सालमा एउटा जानी नजानी लेख्न सुरु गर्नुभयो र अहिले त पक्कै पनि नजान्ने कुरै छैन, अब तपाईँ यो क्षेत्रमा निखारिसक्नु भएको छ, कति जति लेखाइ भयो होला तपाईँबाट चाहिँ अहिलेसम्म?
मैले 2069 सालमा एउटा गजल सङ्ग्रह विद्यारानी प्रकाशन गरिसकेको छु, त्यसपछि त्यसपछि कविताहरू पनि लेखेको छु 30-32 एउटा कृति नै तयार हुन्छ होला जहाँसम्म लाग्छ। अनि गजलहरू पनि थुप्रै लेखेको छु गजलहरू, एउटा त पाण्डुलिपि नै चोरी भएको छ मेरो गजलको, दोस्रो प्रकाशन गर्ने तयारीमा थिएँ, त्यो चोरी भइसक्यो, एउटा चाहिँ प्रकाशन गरिसकेँ, त्यसपछि लेख्दैछु।
चोरी भयो भन्नाले कहिलेको कुरा?
62 सालमै चोरी भएको, पहिलो गजल सङ्ग्रह 62 चोरी भयो, त्यसपछि चाहिँ आएर 69 अर्को प्रकाशन गरेँ विद्यारानी।
विद्यारानी, विद्यारानीमा कतिवटा के छन्, गजल हुन् या कविता?
पुरै गजल हो, 52 गजलहरू समावेश छन् त्यसमा। त्यसपछि
सबै तपाईँका?
हजुर, सबै मेरै हो, आफ्नो व्यक्तिगत कृति।
अनि 62 सालमा तपाईँले निकालिसकेपछि विद्यारानी, 69 सालमा विद्यारानी निकालिसकेपछि कतिको बजार पायो त्यसले?
मसँग एउटा पूर्ति मात्रै छ, लगभग बजार पायो माया ममता हौसलाले।
जो कति पूर्ति निकाल्नु भएको?
मैले 500 निकालेको थिएँ, 500 मसँग एक पूर्ति मात्रै बाँकी छ,
अहिले पनि छ।
हजुर, अहिले
त्यति बेला 69 सालमा लेखेका र त्यति बेला सबैको साथमा एउटा बुक नै तयार पारेर बाहिर बजारमा निकालिसकेपछि आफूलाई चाहिँ ती गजल अहिले हेर्दाखेरि कतिको लाग्छन् कि यी गजल गजल नै हुन् भन्ने कुरा?
ती गजलहरू त्यति बेला लेखियो लेख्न चाहिँ, तर त्यसमा भएका केही गजलहरू चाहिँ अलिकति अहिले हेर्दाखेरि खल्लो लाग्छ केही गजलहरूमा।
यो चाहिँ नछापेको
भए हुन्थ्यो, उति बेला लेखिहाले र उति बेला आफूलाई चाहिँ राम्रै लाग्यो, राम्रै लाग्यो, त्यसपछि प्रकाशन गरेँ, तर अहिले आएर हेर्दाखेरि यी गजलहरू नछापिदिएको भए पनि हुन्थ्यो कि जस्तो लाग्यो, र प्रकाशन गर्दाखेरि अलिकति हतारिएकै हो कि जसो पनि लाग्यो।
जस्तो त्यति बेला हतारले हो या रचनाहरू धेरै भए यसलाई एकत्रित गरौँ भनेर लाग्नुभयो, जसरी भए पनि एउटा बुक चाहिँ आयो, र अब बुकै निकालेर आफू चर्चामा आइन्छ, आफू लाइटमा आइन्छ भन्ने कुरामा चाहिँ कतिको विश्वस्त हुनुहुन्छ?
किताब निकालेर नै चर्चामा आइन्छ भन्ने कुरामा चाहिँ म विश्वास गर्दिनँ, किनभने एउटा सिर्जनाले सिर्जना पनि यदि अब्बल लेख्न सक्यो भने त्यही सिर्जनाले पनि चर्चा परिचर्चा कमाउन सकिन्छ, तर किताबले नै उसको प्रसिद्धता कमाउँछ भन्ने चाहिँ छैन। सिर्जना लेख्नुपर्छ, लेखिसकेपछि ती सिर्जनाले केही न केही भाव बोकोस्, केही न केही सन्देश दियोस्, र सबैले ताली बजाउनेसम्मको होस्, त्यसले चाहिँ बजार पाउँछ र त्यसले चर्चा परिचर्चा मान्छेको परिचय चाहिँ दिलाउँछ।
अब हामीले कार्यक्रममा अलिक कमै गफ गर्छौँ, 8:43 यहाँनिर पुगिसकेको छ। तपाईँले एउटा गजल सुनाउँछु भन्नुभएको थियो अघि पनि, हामी एउटा गजल तपाईँको सुन्छौँ। मैले तपाईँको आफ्नै ठाउँको यो रचना सुनिसकेपछि एउटा गजल पनि सुन्ने चाहना गरे।
हुन्छ, बहर गजल सुनाउँछु।
हजुर,
जलायो तिमीले खरानी बनाई, जलायो तिमीले खरानी बनाई, जलायो तिमीले खरानी बनाई, अनौठो विचित्रै कहानी बनाई, जलायो तिमीले खरानी बनाई, अनौठो विचित्रै कहानी बनाई, लुट्यौ आज मेरा सुनौला सुमार्ग, 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 मलाई निठुरी अज्ञानी बनाई, गयो आज कुल्ची, गयो आज कुल्ची मलाई तिमीले, गयो आज कुल्ची मलाई तिमीले, उडायो पिलाई जहर त्यो दिवानी बनाई, उडायो जीवनका तिनै स्वप्न मेरा, उडायो जीवनका तिनै स्वप्न मेरा, मिसायो पवनमा निशानी बनाई, अहो छातीमाथि दियो चोट मेरै, 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 पीडा नै पीडा राजधानी बनाई, पीडा नै पीडा राजधानी बनाई, जलायो तिमीले खरानी बनाई,
यति नै जलायो तिमीले खरानी बनाई। अब यसलाई वाचन गर्ने तरिका र शैलीमा अब पक्कै पनि फरक हुने कुरा भयो, यदि मैले गर्थेँ भने यो अघि नै सकिसके हुन्थ्यो होइन। जे होस्, अब तोयनाथ भट्टल भनेर चिनाउनको लागि पहिलो कुरा
हजुर,
मलाई तोयनाथ भट्ट भनेर के कुराले चिनायो होला भन्ने तपाईँलाई चाहिँ लाग्छ?
म आफूलाई म गीत गाउँथेँ
हजुर,
प्रायःजसो गीत गाउँथेँ, यिनै गीतहरूले म धेरै कार्यक्रमहरूमा पनि जान्थेँ, गइसकेपछि गीत गाउँदा गाउँदै कविता र गजलहरू मैले पछिल्लो चरणमा आएर मात्रै लेखेको हो, त्यस म त्योभन्दा अगाडि गीत नै गाउँथेँ, वास्तवमा गीत गाउँछु भन्ने तयारी पनि थियो, कलाकार बन्छु भन्ने सोच पनि थियो, तर गाउन सकेन, एल्बमहरू तयार छन् अझै पनि, त्यो निकाल्न सकेन, मलाई चिनाएको चाहिँ गीतले नै हो, र पछिल्लो चरणमा आएर कविता र गजलहरू चाहिँ सिकेँ, अग्रजहरूको साथ सहयोग माया हौसला प्रेरणाले यिनीहरू पनि लेखिरहेको छु, र चिनाउने माध्यम चाहिँ गीत नै हो।
जस तपाईँ गीत पनि लेख्नुहुन्छ
हजुर,
गीत पनि गाउनुहुन्छ?
गाउँछु।
गजल पनि लेख्नुहुन्छ, गजल पनि वाचन गर्नुहुन्छ, कविता पनि लेख्नुहुन्छ, कविता पनि वाचन गर्नुहुन्छ। अब यी सबै कुरा गर्दाखेरि यस्तो अलिकति खिचडी जस्तो बन्ने सम्भावना चाहिँ कतिको हुन्छ मान्छे?
त्यस्तो खिचडी बनाउने सम्भावनामा म हिँड्दैन जहाँसम्म लाग्छ। म कार्यक्रम अनुसार गजल पनि सुनाइहाल्ने, गीत पनि गाइहाल्ने, कविता पनि वाचन गर्ने त्यो चाहिँ मेरो बानी छैन। या त गीतै सुनाउने, या त गजलै, या त कविता, जे हुन्छ एउटा मात्रै सुनाउँछु। म खिचडी बनाएर चाहिँ त्यस्तो सुनाउने कामहरू पनि गरेको छैन। र अब लेख्ने कुरा हो, लेख्ने कुरामा चाहिँ आफूले लेख्ने कुरा, सिर्जना गर्ने कुरा त्यो अवश्य भइहाल्छ। त्यसमा पनि अब खिचडी नै बनाएर चाहिँ म सिर्जना गर्ने काम चाहिँ गर्छु।
जस्तो समय चाहिन्छ, एउटा त्यो ठाउँ चाहिन्छ रचनाहरू त्यहाँ लेख्नको लागि, रचनाहरू उत्पादन गर्नका लागि, तपाईँको चाहिँ बिहानदेखि बेलुकीसम्म एउटा दैनिकी आफ्नो प्याक होला,
एउटा अवश्य
पढाउनुहुन्छ
हजुर,
अनि त्यसको लागि पनि एउटा छुट्टै समय चाहिन्छ। एउटा बिहानको दैनिकी, मलाई बिहानदेखि बेलुकीसम्म एक दिनको तपाईँको दैनिकी चाहिँ सुन्न मन लाग्यो यहाँनिर।
म बिहान लगभग 5 बजे उठिसक्छु
हजुर।
5 बजे उठिसकेपछि मसँग हार्मोनियम छ, त्यसमा बजाउन त आउँदैन खासै, 2-4 भजनहरू आउँछन् होइन, भजन गाउँछु अनि त्योसँग अलिकति अभ्यास गर्छु, त्यो गर्छु। त्यसपछि बोरडाँडी अक्सफोर्ड मावि स्कुल हो
हजुर,
सुदूरपश्चिम साहित्य समाज सिमनगरमा म बस्छु। त्यहाँबाट स्कुलसम्म पुग्नको लागि कम्तीमा आधा घन्टा पनि चाहिन्छ। त्यसैले त्यसको लागि पनि मैले बिहान 8 बजेभन्दा अगाडि खाना बनाइसक्नुपर्ने हुन्छ। खाना बनाउँछु अनि नुहाउँछु, खाना खाएर स्कुल आउँछु। त्यसपछि 4 बजेसम्म म स्कुलमै हुन्छु। 4:30 बजे स्कुलबाट आइसकेपछि 5:45 कोठा पुगिन्छ। त्यसपछि अब भाँडाहरू पनि माझ्नै पर्यो, नमाझेर साध्य छैन होइन। भाँडा माझिसकेपछि त्यसपछि अझै कहिलेकाहीँ त माझ्न पनि खानै नबनाउने समय पनि हुन्छ, किनभने म कोठामा पुगुन्जेलसम्म थुप्रै साथीहरू भाइहरू त्यहाँ आएर मेरो पर्खाइमा बसेका हुन्छन्। अब उनीहरूसँग पनि हिँड्नुपर्ने हुन्छ, उनीहरूका रचनाहरू पनि सुन्नुपर्ने हुन्छ। र लगभग 10 बजेसम्म
प्याक नै हुन्छ
बिहानदेखि
भनेपछि। अहिले एक्लै बसिरहनु भएको छ?
अहिले एक्लै छु।
घर चाहिँ तपाईँको?
मेरो पहाड घर चाहिँ डोटी हो, डोटी अहिलेको शेखर नगरपालिका वडा नम्बर 7 डोटी हो। अहिले चाहिँ कैलाली बहुमुखी क्याम्पसमा ब्याचलर सकियो, साहित्य समाजमा बस्छु, अक्सफोर्डमा पढाउँछु।
पढाउनुहुन्छ अनि आफूले खाना आफ्नो लागि बनाउनुपर्छ, तिनै भाँडा मोस्नुपर्छ। हिजो आज चिसो छ
साह्रै,
त्यस पनि त्यसमा पनि तपाईँ एक्लो हुनुहुन्छ
हजुर,
रुममा एक्लै होइन
हजुर,
एक्लो हुनुहुन्छ। अनि खाना बनाउँदाखेरि चाहिँ हरेक दिन बनाउन मन लाग्छ या के हुन्छ?
त्यस्तो अल्छी चाहिँ म छैन जस्तो लाग्छ। आज पनि तपाईँकै कार्यक्रम 8 बजे मैले यहाँ उपस्थित हुनुहुन्थ्यो, म बिहान खाना खाएर नै आएको हुँ होइन। अल्छीले मान्छेलाई अगाडि बढ्न दिँदैन, त्यसैले अल्छी भन्ने मसँग छैन, म अल्छी गर्दैन। र चिसो भए पनि चिसोसँग है धेरै साह्रै जाडो छ भनेर सिरकमा सुतेको सुतेको गरी चाहिँ झन्झाडो हुन्छ
हजुर।
उठेर अलिकति यताउति दायाँ बायाँ चल्ने काम गऱ्यो भने, आफू हिँड्ने काम गऱ्यो भने जाडो पनि जहाँसम्म लाग्छ टाढा भाग्छ, त्यति जाडो हुँदैन।
अब समय पनि हामीसँग थोरै छ, 8:50 भइसक्यो। तपाईँलाई पनि हतार होला, स्कुल जानु पर्यो, त्यहाँ पनि तयारी गर्नु पर्यो। यति बेला गीत सुन्न मन लाग्यो मलाई, फेरि सुरुमा गीत पनि सुने, यति बेला पनि गीत सुन्न मन लाग्यो। कुन चाहिँ गीत सुन्न पाउँछौँ हामी?
हुन्छ, म यति बेला रोटेली भाषाको, सुदूरपश्चिमको भाषाको गीत गाउँछु। यो गीत चाहिँ हाम्रो सुरेश साईले गाउनु भएको हो जहाँसम्म
हजुर,
उहाँकै गीत सुनाउँछु। हे क्या ना रुन छै न्याउली तोरो याको सुन्या कोई नै, हे क्या ना रुन छै न्याउली तोरो याको सुन्या कोई नै, हे जाना फुले प्याउली जाना फुले मखमली, हे सीता पना
साथै राम साथै लक्ष्मण साथै हे आजामुखी रातै दुई दिन त घाम लाग्यो मन्थ्या हे आजामुखी रातै दुई दिन त घाम लाग्यो मन्थ्या
यति गाउँ पक्कै पनि हाम्रो समय पनि सिद्धिन आँटेको छ जाँदा जाँदै अब अन्त्यमा यति राम्रा आवाज यति राम्रा लेखाइ तपाईँका हुँदाहुँदै पनि हामीले सबै कुराहरू चाहिँ सुन्न र सुनाउन चाहिँ सक्दिनौँ यो 45 मिनटको अवधिमा अन्त्यमा के भन्न चाहनुहुन्छ हाम्रो श्रोताहरूलाई अनि दर्शकहरूलाई
सबैलाई म धन्यवाद दिन चाहन्छु सुनेर साथ दिनुभयो के अरे दिनेश एफएम सुनेर साथ दिनुभयो अनि हाम्रो कार्यक्रम सुनेर पनि साथ दिनुभयो शुभ प्रभात कार्यक्रम सुनेर साथ दिनुभयो यसको लागि सबै श्रोताहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र त्यसपछि म विशेष धन्यवाद दिन चाहन्छु दिनेश एफएमले जुन यो अवसर दिएको छ दिनेश एफएमलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र धन्यवाद दिएर पनि पुग्दैन होला म हजुरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छु र लेख्ने स्रष्टाहरू जो आफ्नो नियमित कार्यमा हुनुहुन्छ उहाँहरूलाई चाहिँ देश अनि समाज र अशक्त असहायहरूलाई नछोड्नु होला यति भन्छु
अन्त्यमा तपाईँको परिचय सँगसँगै तपाईँले चाहिँ सम्पर्क आफ्नो छोड्न चाहनुहुन्छ भने तपाईँलाई सुझाव दिने साथीहरूले पनि पक्कै पनि सुझाव दिन सक्नुहुनेछ या तारिफ गर्न सक्नुहुनेछ तपाईँको सम्पर्क नम्बर के
मेरो सम्पर्क चाहिँ फेसबुक हो फेसबुकमा म सिधै तैनाथ भट्ट छु त्यसपछि अब सम्पर्क नम्बर चाहिँ 9846885002 यो मेरो फोन नम्बर हो
9846885002 9846885002 यो नम्बरमा फोन गरेर पनि तैनाथजीलाई सुझाव तैनाथजीका कुराहरूमा तपाईँले दिनुपर्ने जति सुझावहरू छन् र सँगसँगै उहाँलाई उहाँको प्रतिभाको बारेमा तपाईँलाई लागेका कुराहरू चाहिँ बताउन सक्नुहुनेछ
हस्
आइदिनु भयो यहाँलाई पनि धेरै धेरै धन्यवाद छ
हजुरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु धन्यवाद
हस् आज हामीले कुराकानी गरेका छौँ तैनाथ भट्टसँग विशेष गरेर विद्यार्थी साहित्य प्रतिष्ठान कैलाली बहुमुखी क्याम्पसका अध्यक्षको रूपले उहाँले कार्य गरिरहनु भएको छ भने यो सँगसँगै एउटा शिक्षक पेसामा आबद्ध हुनुहुन्छ उहाँलाई अब चाहिँ हतार भइसकेको छ 9 बजेपछि उहाँले अब गएर तयारी गर्नुपर्ने हुन्छ उहाँको स्कुलको यसै गरी त्यसपछिको उहाँको दैनिकी पनि आफ्नै छ र आज हामीले कुरा गऱ्यौँ तैनाथ भट्टसँग र यो कुराकानी तपाईँलाई कस्तो लाग्यो सुझाव सल्लाह र प्रतिक्रिया हामीलाई दिन नबिर्सिनुहोला भन्दै कार्यक्रमबाट आजका लागि म रोहित पनि बिदा हुन्छु भोलि बिहान ठिक 8:15-9 बजेसम्म हामी फेरि आउने बाचाका साहित हस्त नमस्ते Dance mode, countdown. 5, 4, 3, 2, 1. यही मङ्सिरदेखि तपाईँको सहर धनगढीको हसनपुरमा सुविधा सम्पन्न होटल आस्था सञ्चालनमा आउँदैछ तपाईँको विश्वास भरोसा आस्थाका निमित्त आयो होटल आस्था सामाजिक हितकारी सेवा स्वच्छता एवं पर्यटन विकासमा हातेमालो गर्न आयो होटल आस्था उचित लगानीमा आरामदायी बसाई र स्वस्थ सफा स्वच्छ खानामा